بسم الله الشيطان الرجيم. کوئی بات جو سنتے ایک آپ کے ذہن میں آئی اور میں نے نہیں کہی تو پلیز ضرور بتائیے. آپ سورج جن کیا سوچ کے سننے لگے تھے اور آپ کو کیا ملا؟ یہ آپ کا ایک سوال ہے کہ پانی کی بات ہوئی کہ شیاطین جو ہیں یہ پانی پہ رہتے ہیں اور پانی کے پاس خطرہ ہوتا ہے. تو بیسیکلی لمبا سوال ہے جس کا خلاصہ یہ ہے کہ سمندر کے پاس خطرہ ہے کس چیز کا, اور ہم وہاں جاتے ہیں تو ہمیں تو سکون ملتا ہے, رات کو بھی جاتے ہیں. اس کی بات بتائیں. دیکھیے کہ پانی اپنی جگہ پہ اللہ کی قدرت کی ایک نشانی ہے, سکون تو وہاں ملے گا کہ جہاں اللہ تعالیٰ اس کو روکتے ہیں وہ رک جاتا ہے, اور جہاں اللہ تعالیٰ کہتے ہیں چلو اتنا چلتا ہے. اصل جو خطرہ ہے وہ سمندر سے نہیں ہے, وہاں پہ جو شیاطین رہتے ہیں اور ان شیاطین کے ورغلانے کی وجہ سے جو لوگ کام کرتے ہیں نا, اس کا خطرہ ہے. تو لہٰذا کوشش یہ کرنی چاہیے کہ مغرب کے قریب, خاص طور پہ جو مغرب کا شروع کا وقت ہے اور عشاء سے پہلے کا جو وقت ہے, اس میں نہ جایا جائے. کیونکہ حدیث میں آتا ہے کہ اس وقت جنات اپنے گھروں میں جاتے ہیں, اور اگر بچے ایکسپوزڈ ہیں, آپ اپنے آپ کو کھول کے پیش کرتے ہیں, تو ڈر ہوتا ہے کہ کہیں نہ کہیں کوئی جن اس پہ نہ آ جائے. تو جو سکون وہاں ملتا ہے وہ سکون ہر اس انسان سے مل کر بھی آپ کو ملے گا جو کہ اللہ تعالیٰ کی بات کو مانتا ہے. ٹھیک ہے, پھر اس کے بعد آپ دیکھیے کہ اس صورت میں ہم نے جو چیزیں دیکھیں اس میں سے ایک چیز جو میں نے شیئر کرنی تھی, ایک میں نے اپنے لفظوں میں آپ کو واقعہ سنا دیا, لیکن میرا دل ہے کہ وہ آپ کو ویسے بھی سنا دوں. میں پڑھ کے سنانا چاہتی ہوں, مور اوتھینٹیسٹی فیل ہوتی ہے اور کمی بیشی جو ہوتی ہے وہ نکل جائے گی. تو ابھی میں نے آپ کو ایک واقعہ سنایا کہ جنوں کی عمر کتنی لمبی ہوتی ہے, تو وہ حدیث میرے سامنے آ گئی, تو اس کو انشاءاللہ کھولتے ہیں. کافی واقعات ہیں لیکن ایک آدھا صرف. یہ جو نفر کا لفظ آیا نا گنتی کے لیے, تو نفر کہتے ہیں 3 سے 9 کے بیچ میں, اور کہتے ہیں کہ جن اتنے ہی تھے, نصیبین سے آئے تھے. یعنی معروف بات جو ان کے بارے میں وہ یہ کہ نصیبین شہر, نون سواد یا با یا نون, نصیبین کے یہ جن تھے. اور اللہ تعالیٰ نے جو نفر کا لفظ چوز کیا وہ یہاں پورا تھا, یہ 9 لوگ تھے. پھر اس کے بعد یہ ہے کہ نبی صلی اللہ علیہ وسلم کی زندگی میں جنوں کا آنا 6 دفعہ ثابت ہے. یعنی آپ گاہے بگاہے ان کو تبلیغ کرتے تھے, جس میں سے کچھ باتیں آپ کے ساتھ شیئر کی گئی ہیں, باقی آپ اس ٹاپک کو ایکسٹرا سنیں گے تو بھی پھر پڑھ سکتے ہیں. ایک صحابی, اور یہ بھی ذہن میں رکھیے کہ جس طرح انسان صحابی ہے نا, تو جن صحابی بھی ہیں. ابن جوزی نے اپنی کتاب الصفہ میں سہل بن عبداللہ سے یہ واقعہ نقل کیا. انہوں نے ایک مقام پر ایک بوڑھے جن کو دیکھا کہ بیت اللہ کی طرف نماز پڑھ رہا ہے اور اون کا جبہ پہنے ہوئے, جس پر بڑی رونق معلوم ہو رہی ہے. یعنی ایسے لگ رہا ہے کہ نیا جبہ ہے, پرانے کپڑے نہیں لگ رہے. نماز سے فارغ ہونے کے بعد حضرت سہل کہتے ہیں کہ میں نے ان کو سلام کیا, اور انہوں نے سلام کا جواب دے کر بتایا, تم اس جبے کی رونق سے تعجب کر رہے ہو, یہ جبہ 700 سال سے میرے بدن پر ہے. 700 سال سے انہوں نے وہی کپڑے پہنے ہوئے ہیں. اسی جبے میں میں نے حضرت عیسیٰ علیہ السلام سے ملاقات کی, پھر اسی جبے میں محمد صلی اللہ علیہ وسلم کی زیارت کی, اور میں ان جنات میں سے ہوں جن کے بارے میں سورج جن نازل ہوئی. جی, پھر اسی طرح سے جنات کے وفود نبی صلی اللہ علیہ وسلم کی خدمت میں 6 مرتبہ حاضر ہوئے. یہ علامہ خفاجی ہیں, انہوں نے یہ بات کی ہے. یعنی مختلف موقع پہ آئے, تو اس لیے کبھی کوئی کہتا ہے کہ یہ نخلہ کا واقعہ ہے, طائف کا واقعہ ہے, یا کوئی اور, تو اس سے کوئی فرق نہیں پڑتا, کیونکہ یہ 1 سے زیادہ دفعہ یہ بات جو تھی وہ ہوئی. پھر اسی طرح اس میں لفظ شتتا آیا تھا, وَأَنَّهُ كَانَ يَقُولُ سَفِيهٌ عَلَى اللَّهِ شَتَتَ, تھوڑا سا آپ کو اس میں شبہ بھی تھا. تو بیسیکلی شتت کا معنی کہتا ہے عقل سے دور بات, ظلم اور جور کی بات. یعنی ایمان لانے کے بعد جب کوئی شرک یا کفر میں مبتلا ہوتا ہے تو یہ قسم کا وہ اپنے اوپر ظلم کرتا ہے اور عقل میں نہ آنے والی بات ہے. پھر اسی طرح سے تفسیر مصری میں ایک واقعہ ہے ہواتف الجن میں, سعید بن جبیر سے رافع بن عمیر صحابی نے اپنے اسلام قبول کرنے کا واقعہ بتایا. کہتے ہیں کہ ایک رات میں ریگستان میں سفر کر رہا تھا, اچانک مجھ پر نیند کا غلبہ ہوا, میں اپنی اونٹنی سے اترا اور سو گیا, اور سونے سے پہلے میں نے اپنی قوم کی عادت کے مطابق یہ الفاظ کہے, انی اعوذ بعظیم ہذا الوادی من الجن. بات ہو گئی نا, اس وادی کے جن کی پناہ میں اپنے آپ کو لیا اور سو گیا. اس جنگل کے جنات کے سردار کی پناہ میں نے لی. میں نے خواب میں دیکھا کہ ایک شخص کے ہاتھ میں ایک ہتھیار ہے, اس کو وہ میری ناقہ یعنی اونٹنی کے سینے پر رکھنا چاہتا ہے. میں گھبرا کر اٹھا اور دائیں بائیں دیکھا تو کچھ بھی نہ پایا, تو میں نے دل میں سوچا کہ یہ شیطانی خیال ہے, خواب نہیں, اصلی خواب نہیں بلکہ ایسی وہم, اور پھر میں سو گیا اور بالکل غافل ہو گیا. تو پھر وہی خواب دیکھا, پھر میں اٹھا اور اپنی ناقہ کے چاروں طرف پھرا, کچھ بھی نہیں پایا مگر ناقہ کو دیکھا کہ وہ کانپ رہی ہے. میں پھر جا کر اپنی جگہ سو گیا تو پھر وہی خواب دیکھا, میں بیدار ہوا تو میری ناقہ یعنی اٹھنی تڑپ رہی ہے, اور پھر دیکھا کہ ایک نوجوان ہے جس کے ہاتھ میں حربہ ہے ये वही शख्स है जिसको ख्वाब में मैंने नाका पर हमला करते हुए देखा था, और साथ ही ये देखा कि एक बूढ़े आदमी ने इसका हाथ पकड़ रखा है जो नाका पर हमला करने से इसको रोक रहा है। इसी अरसे में तीन गोरखर जानवर होता है एक सहराओं में, तीन गोरखर सामने आए तो बूढ़े ने इस जवान से कहा, इन तीनों में से जिसको तू पसंद कर ले वो ले ले और इस इंसान की ऊंटनी को छोड़ दे। वो जवान एक गोरखर लेकर रुखसत हो गया। फिर इस बूढ़े ने मेरी तरफ देखकर कहा, ऐ बेवकूफ, जब तू किसी जंगल में ठहरे और वहां के जिन्नात और शयातीन से खतरा हो तो ये कहा कर। अब देखिए कि वो क्या कह रहा है, जिन की पनाह, लेकिन जिन का जो बुजुर्ग है, जिन्नों का बुजुर्ग उसको क्या सिखा रहा है, आउज़ु बिल्लाहि रब्बी मोहम्मदा मिन हौली हाज़ल वादी, कि मैं मोहम्मद सल्लम के रब की पनाह में आता हूँ इस जंगल के खौफ और इसके शर से, और किसी जिन से पनाह ना मांगा कर, क्योंकि वो जमाना अब चला गया जब इंसान जिन्नों की पनाह लेता था। मैंने पूछा, वो कौन है, यानी मोहम्मद कौन है सल्लल्लाहु अलैहि वसल्लम? तो उन्होंने कहा कि नबी अरबी हैं, ना शर्की हैं ना गर्बी हैं, यानी ना ताल्लुक इनका मशरक से ना मगरब से, पीर के रोज ये मबूस हुए यानी नबी बनाए गए। मैंने पूछा, ये कहाँ रहते हैं? उसने बताया कि वो यसरब में रहते हैं जो खजूरों की बस्ती है। मैंने सुबह होते ही मदीना का रास्ता लिया और सवारी को तेज चलाया, यहाँ तक कि मदीना तैयबा पहुंच गया। रसूलुल्लाह ने मुझे देखा तो मेरा सारा वाकया मुझे सुना दिया। इससे पहले कि मैं आपसे कुछ जिक्र करूं और मुझे इस्लाम की दावत दी और मैं मुसलमान हो गया। सईद बिन जुबैर इस वाक्य को नकल करके फरमाते हैं, हमारे नजदीक इसी मामले के मुतल्लिक कुरान में यह आयत नाजिल हुई कि वन्नहु काना रिजालुम मिनल इंसी यऊज़ूना बिरिजालि मिनल जिन्नी। यदि वो कहते हैं ये मेरे बारे में नाजिल है, तो सईद बिन जुबैर बड़े मारूफ सहाबी हैं, तो आज आपको उनके मुसलमान होने के वाक्य का भी इशारा हुआ। तो यहां से पता चलता है कि अल्लाह किसी को किसी की हिदायत का जरिया बनाए, इंसान को बनाए या जिन को बना दे। आप कह लें कि एक इंसान को जिन की तबलीग से या जिन की बात सुनकर अल्लाह ताला ने इस्लाम और ईमान दिया। तो बहरहाल ये वाक्या सुनकर मजा तो आपको बहुत आ रहा है, लेकिन हमने आगे भी जाना है। बहुत सारी चीजें स्किप हो जाती हैं जान के भी, कि कोई बात नहीं, अभी कौन सा, हमने इसको एक ही बार पढ़ना है, बार बार पढ़ेंगे तो इंशाल्लाह सब सामने आएगा। सारे वाक्य में से अगर जो बात निकलती है वो ये है कि जिन्नों की उम्रें बहुत लंबी होती हैं, और एक दिन हो सकता है कि एक दौर के नबी से भी मिला हो तो बाद में दोबारा दूसरे नबी से भी मिला। ठीक है जी।
जो पानी वाली बात से अगर आप दोबारा
जी, मैंने यही अर्ज किया कि पानी बजाते खुद कोई बुरी चीज नहीं है। समंदर को आप देखते हैं, आपको सुकून भी मिलता है, क्योंकि समंदर अल्लाह की इताअत करता है। जैसे किसी को अल्लाह की इबादत करता देखकर सुकून मिलता है ना, इस तरह समंदर को देख के सुकून मिलता है क्योंकि वो अल्लाह की इताअत कर रहा है। रह गई बात कि वहां खतरा किससे, शयातीन से खतरा है, और शयातीन के कहने पर जो लोग गलत काम कर रहे होते हैं उनसे डरने की जरूरत है। जाएं अगर तो सुबह शाम की दुआएं पढ़ें, बहुत एक्सपोजर के साथ ना जाएं, खुशबुएं ना लगाएं, खास तौर पे छोटे बच्चों को पानी के पास नहीं लेके जाना चाहिए। ठीक है जी। रम
काम में जो है बुजुर्गों को बहुत वहां पे उनकी बात मानते हैं, और उनमें से एक बुजुर्ग हैं तो उन्होंने मशवरा दिया कि आप पे जिस तरह जादू हुआ हुआ है या इस तरह, तो आप समुंदर पे जाए। मुझे इससे हैरानगी हो रही है कि अगर वो बुजुर्ग हैं तो उनको ये बात अच्छी तरह मालूम होनी चाहिए थी। तो उन्होंने खास कहा कि आप मगरिब के टाइम जो है वहां पर ही रहें और इस जादू का असर खत्म होगा। तो मैं यही सबसे दरख्वास्त करूंगी कि अपने जानने वालों को पाकिस्तान में इस चीज का जरूर बताएं, क्योंकि इन गलत फहमियों की वजह से हम लोग जो है गुमराह हो जाते हैं।
जी बस वही दुआ करें, और सुबह शाम की दुआएं बहुत बड़ा हथियार है। किसी को किसी किस्म का खतरा है, खुद से, किसी अपने से, किसी प्यारे से, तो उसको नसीहत करें कि सुबह शाम की दुआओं को शाम की चाय से भी ज्यादा लाजिम पकड़ लें। यकीन करें इसके साथ आप बचेंगे, बाकी चीजों से नहीं बच सकते। आजकल इतनी तकलीफें, बीमारियां, लोगों के साथ प्रॉब्लम्स हैं, और मैं जब भी किसी की कोई बात सुनती हूँ तो पता नहीं, जब से ये जादू का कोर्स करवाया ना, उसके बाद मुझे भी हर बात में लगता है यहाँ इस पर कोई गड़बड़ है। जादू तो नहीं मैं समझती उसको कि किसी ने किया, लेकिन मुझे ये लगता है कि हमारे अपने कामों, लाइफस्टाइल की वजह से जिन्नात हमारे ऊपर आ जाते हैं। देर से सोना, उल्टे हाथ से खाना, चलते फिरते खाना, हर वक्त खाना, तो ये चीजें मरगूब है ना। तो बस सुन्नतों के साथ रहेंगे, इंशाल्लाह अल्लाह के हुक्म से सारी बातें ठीक होंगी। नहीं ऐसा नहीं है जी, इनका फिक्र बड़ा जेन्युइन है। नमाज पढ़ के, जिक्र अस्कार के बाद अगर आप सोते हैं तो इंशाल्लाह ऐसा बिल्कुल भी नहीं है। खासतौर पर जो लोग रात के देर से जागे हो तो अगले दिन की मैनेजमेंट है, तो इंशाल्लाह नहीं। ये लग पाता है कि सुबह अगर थोड़ा सा फजर से बाद सूरज निकलने तक जाग जाते हैं तो बरकत है। ठीक है जी, आप पीछे से।
सादा जी, आयत 20 में जहाँ लिखा है ना, कुल इन नमाज़ु रब्बी वला उशरिकु बिरब्बी अहदा वला उशरिकु बिहि अहदा, तो हम जब ये सुनते हैं तो इंस्टेंटली हमारे दिमाग में ये ख्याल आता है कि हम तो नहीं करते, वी डोंट बाउ डाउन टू आइडल्स, बट व्हाट वी फॉरगेट इज कि जब हम यू नो शिर्क की मुख्तलिफ फॉर्म्स होती हैं, जब हम दुनिया के किसी फायदे की खातिर अल्लाह के किसी हुक्म को पीछे करके उस दुनिया के फायदे को आगे कर देते हैं, तो परहैप्स दैट आल्सो
शिर्क डिफरेंट इंटेंसिटी है. यानी देखिए इनका सवाल जो उसका खुलासा ये कि शिर्क की मुख्तलिफ कैफियतें हैं ना, इंटेंसिटी का फर्क है, थोड़ी ज्यादा कम ज्यादा. तो किसी को अल्लाह के मुकाबले में खड़ा करना या किसी और की कब्र पे या उसके सामने सजदा करना, ये तो शिर्क जाहिर है. लेकिन फिर दूसरी चीजें जो आपने बयान की वो शिर्क के मुख्तलिफ दर्जे, हर एक से बचना, ठीक है ना. इंशाल्लाह
ये आयत सुन के अपने आप को भी अलग सेल्फ एनालिसिस करना चाहिए कि कहीं मैं इसमें तो नहीं आती कहीं शिर्क खफी के.
जी बिल्कुल, यानी शिर्क जली की तरह शिर्क खफी से भी खौफजदा रहना. और कोई बात किसी की नुकता? जी आप इधर से.
लाजिम ये है कि आप अपने अमल के जो समरात है आपने सामने देखे, जिस तरह आप सल्लल्लाहु अलैहि वसल्लम को नहीं पता था कि जिन सुन रहे हैं, लेकिन उनके पीछे गैर में कितना कुछ हो गया.
जी यानी आपको नजर आए ना आए, लेकिन अल्लाह आपका नफाम करना चाहे तो आपको बताए बगैर भी कर दे, क्या इससे कोई फर्क पड़ता कि आपको पता लगा कि नहीं लगा. अल्लाह के लिए कर रहे हैं और इस्तकामत में तो कोई नहीं फर्क पड़ता, ठीक है. और अगर आप सिर्फ इसलिए कर रहे हैं कि अच्छा इससे मुझे पता चले ताकि मैं दूसरों को बताऊं कि मेरी बात से कितनों को फायदा हो रहा है, तो फिर हो सकता है फर्क पड़ जाए. तो हमें इसके लिए केयरिंग होना चाहिए, नहीं होना चाहिए. जी आप.
एक सवाल था ये आयत नंबर 5 में कि उन्होंने कहा कि हमारे ये ख्याल था कि इंसान और जिन खुदा की निस्बत झूठ नहीं बोलते, इसका
शिर्क. वही मैंने जिक्र किया ना कि लगता है कि ये जिन ईसाइयों में से था. अल्लाह की तरफ झूठ बोलना है कि उसका बेटा या बीवी है, शिर्क की तरफ इशारा. जी कौसर आप.
अल्हम्दुलिल्लाह बहुत सारी चीजें सीखी है. अल्हम्दुलिल्लाह ये कि दूर से सुने और फिर उसके बाद इस्तकामत और तबलीग की बहुत सारी चीजें हैं.
यानी इसमें हमें एक चीज तो मिल गई कि जिन्नों से मदद नहीं मांगनी, ये लिख ले. बस लोग ना समझी मैं जिन्नों को बहुत कुछ समझ के और गैब जानने वाला समझ के उनसे मदद मांगते तो वो नहीं मांगनी, ठीक है. जी आप पीछे से. इसमें जी बिल्कुल होनी चाहिए. यानी आखिरी आयत ने इनको खौफजदा किया है कि तीन नजरें हम पे लगी हुई हैं, कि अगर इस पैगाम के पहुंचाने में कमी बेशी कर दी तो क्या होगा. और मैं सोचती हूँ कि यही एहसास है जो बंदे को आगे बढ़ना ही नहीं देता. और हर दफा पढ़ पढ़ा के यही लगता है कि अभी हक अदा नहीं हुआ. तो अल्लाह की नजरों को अपने ऊपर महसूस करना है इंशाअल्लाह ताला. सुभानक अल्लाहुम्मा व बिहमदिक अशहदु अल्ला इलाहा इल्ला अंता अस्तगफिरुका व अतूबु इलैक.